Happy Christmas!
Happy Christmas!
Happy Christmas!
Happy Christmas!
Server555.com Audio Production. A Christmas Carol by Charles Dickens. Tehreer aur Peshkash Sayyid Irfan Ali. Part 1. Marley mar chuka tha. Ye yakini baat thi. Aur isme shak ki gunjayish hi nahi thi. Aur Scrooge ko is baat ka isliye mukammal yakin tha. کیونکہ مارلے کو دفناتے وقت جس رجسٹر پر مختلف لوگوں نے دستخط کیے ان میں سکروج بھی شامل تھا۔ سکروج اور مارلے بہت سالوں سے ایک ساتھ کاروبار کر رہے تھے، تو مارلے کی وفات کے بعد سکروج کو ہی تمام کاروبار کا انتظام سنبھالنا تھا۔ چونکہ کاروبار ان دونوں دوستوں کا مشترکہ تھا، لہذا دفتر کے باہر لکھا گیا تھا سکروج اینڈ مارلے۔ مارلے کے مرنے کے بعد بھی سکروج نے یہی نام رہنے دیا جو اب تک وہاں لکھا ہوا تھا۔ سکروج کون تھا؟ ایک لالچی انسان، کنجوس، لوگوں پر سختی کرنے والا، اور ہاں چڑچڑا بھی۔ اسے نیکی کی امید رکھنا بیوقوفی تھی۔ لوگوں سے نہ کبھی ملتا اور نہ ان سے باتیں کرنا پسند کرتا، اپنی ذات میں مگن۔ سکروج کی سرد مہری اس قدر زیادہ ہو چکی تھی کہ اب اس کے اثرات اس کے چہرے اور باتوں سے صاف نظر آتے۔ سال کے خوبصورت ترین دن یعنی کرسمس سے ایک دن پہلے بوڑھا سکروج اپنے دفتر میں بیٹھا جمع تفریق میں مصروف تھا۔ اوہو، کتنا سرد اور اداس کر دینے والا موسم تھا۔ باہر سے لوگوں کے چلنے اور باتوں کی آوازیں آ رہی تھیں جو سردی سے بچنے کے لیے اپنے ہاتھوں کو مل رہے تھے۔ اگرچہ صرف 3 بجے تھے مگر بادلوں کی وجہ سے اندھیرا ہو رہا تھا۔ اس دن صبح سے ہی سورج نظر نہیں آیا تھا، اس لیے اندھیرا تھا۔ عمارتوں کی کھڑکیوں سے موم بتی کی روشنیاں نظر آ رہی تھیں۔ دھند اس قدر شدید تھی کہ عمارتیں سایوں کی طرح مدھم اور آسیب زدہ نظر آتی تھیں۔ سکروج کے کمرے کے باہر اس کا کلرک بیٹھا تھا۔ سکروج کا دروازہ کھلا تھا تاکہ اپنے ملازم پر نظر رکھ سکے جو خطوط تیار کر رہا تھا۔ سکروج کے کمرے میں گرمی کے لیے بہت تھوڑی آگ تھی، مگر اس کے ملازم کے لیے صرف ایک کوئلہ ہی سلگ رہا تھا، اور سکروج نے کوئلے اپنے کمرے میں چھپائے ہوئے تھے تاکہ پیسوں کی بچت کر سکے۔ غریب ملازم سردی سے پریشان کام میں مصروف تھا۔ سکروج کا بھانجا اندر داخل ہوا اور خوشی کی آواز میں بولا، کرسمس مبارک ہو انکل۔
ہمبک، جھوٹ بکواس، سکروج بولا۔
کرسمس تو خوشی کا دن ہے، آپ کہتے ہیں یہ جھوٹ ہے، بکواس ہے۔
ہاں بالکل، میں نے یہی کہا ہے۔ تم جیسے ایک غریب انسان کو نہ تو کرسمس منانے کا حق ہے اور نہ کوئی وجہ۔
بھانجے نے جواب دیا، مگر آپ تو امیر ہیں، تو پھر کرسمس کیوں نہیں مناتے؟ آپ کا مزاج تو خوشگوار ہونا چاہیے۔
سکروج کو کوئی جواب نہ ملا تو پھر بولا، ہم بکواس، فضول، جھوٹ۔
بھانجے نے کہا، انکل غصہ نہ کریں۔
سکروج نے جواب دیا،
بے وقوفوں کے درمیان رہوں اور غصہ نہ کروں؟ کرسمس کا جشن مناتے ہو، جیبیں خالی ہوتی ہیں اور بل دینے ہوتے ہیں، ایک سال عمر کم ہو جاتی ہے اور پیسے خرچ کرنے پڑتے ہیں۔ اگر میرے بس میں ہو تو سختی سے پابندی لگوا دوں کہ خبردار کسی کے منہ سے نہ نکلے ہیپی کرسمس۔
انکل دیکھیں، ایسے تو نہ کہیں۔
بھانجے دیکھو، اپنی کرسمس اپنے پاس رکھو اور مجھے اپنے انداز میں جینے دو۔ مجھے بتاؤ، کرسمس سے تمہیں کیا فائدہ ملتا ہے؟
بھانجا بولا، انکل میرے لیے کرسمس خوشیاں لاتی ہے۔ سال میں کرسمس کے دن ہی امیر لوگ غریبوں کو اپنے جیسا خیال کرتے ہیں، ان کی مدد کرتے ہیں، لوگ ایک دوسرے کی غلطیوں کو معاف کر رہے ہوتے ہیں۔ اسی لیے کہتا ہوں گاڈ بلیس اٹ۔ کلرک نے یہ باتیں سنی اور تالیاں بجائیں، مگر اپنی غلطی کا احساس کر کے جو واحد کوئلہ جل رہا تھا اسے بجھانے لگا تاکہ دفتر بند کیا جا سکے۔
بھانجے تم بہت اچھا بولتے ہو، تمہیں تو پارلیمنٹ میں ہونا چاہیے۔
اچھا انکل، اب ناراضگی ختم کریں اور کل کا کھانا ہمارے ساتھ کھائیں۔
ہاں کھانا کھائیں گے، گھر میں نہیں جہنم میں۔
بھانجا بولا، انکل میں نے آپ سے کوئی جائیداد نہیں لینی، نہ ہی ہمارے درمیان لڑائی ہے، مگر کرسمس اچھا دن ہے، اسی لیے آپ کو اس کی خوشیوں میں شامل کرنے کا خواہش مند ہوں۔ سو میں یہی کہتا رہوں گا کہ اے میری کرسمس انکل، اے میری کرسمس۔
स्क्रूज बोला,
खुदा हाफिज, चले जाओ।
और क्रिसमस के साथ नया साल भी मुबारक,
खुदा हाफिज।
कोई नाराजगी का लफ्ज बोले बगैर भांजा चला गया और बाहर क्लर्क से गर्मजोशी से मिला। स्क्रूज बोला,
देखो एक और बेवकूफ मेरा क्लर्क, 15 शिलिंग महीने की कमाई, बीवी बच्चों के बेतहाशा खर्चे और बोल रहा है हैप्पी क्रिसमस।
भांजे के जाने के बाद दो आदमी अंदर दाखिल हुए। स्क्रूज एंड मार्ले, मैं जनाब स्क्रूज से मुखातिब हूँ या मार्ले से?
मैं स्क्रूज हूँ। मार्ले 7 साल पहले ठीक आज ही की रात क्रिसमस की रात को मर गया था।
जी मिस्टर स्क्रूज, क्रिसमस के दिनों में लोग अपनी गुर्बत को, परेशानियों को बहुत ज्यादा महसूस करते हैं, तो हम इस सिलसिले में काम कर रहे हैं कि जरूरतमंद और गरीबों के लिए कुछ इमदाद का इंतजाम किया जाए।
क्या जेलें बंद हो चुकी हैं? हुकूमत के इदारों ने गरीबों की इमदाद खत्म कर दी है?
जनाब सब काम कर रहे हैं, सब काम कर रहे हैं।
तो मेरा सर क्यों खा रहे हो?
जनाब हमारी ख्वाहिश है कि हम भी गरीबों के लिए कुछ मदद करके उनकी महरूमियों को कम करें, तो आप कितनी इमदाद देना चाहेंगे?
कुछ नहीं।
अच्छा आप अपना नाम जाहिर नहीं करना चाहते?
मैं चाहता हूँ कि आप यहाँ से जाएं, जाएं। ना मैं क्रिसमस मनाता हूँ, ना चाहता हूँ कि ये सुस्त और काहिल लोग क्रिसमस के जश्न मनाएं।
जनाब गरीब इमदाद ना मिलने पर मर भी सकते हैं।
तो मर जाएं और जमीन के फजूल बोझ को कम करें। खुदा हाफिज, आप जा सकते हैं।
वो मायूस होकर वहां से चले गए। बाहर धुंध में इजाफा हो चुका था। स्क्रूज क्लर्क से बोला,
तो तुम कल छुट्टी करोगे? ये मेरे ऊपर जुल्म है, मुझे इस छुट्टी के पैसे काटने चाहिए। हर 25 दिसंबर को तुम छुट्टी करके मुझसे तनख्वाह लेते हो। खैर ठीक है, मगर अगले रोज वक्त पर दफ्तर हाजिर होना।
दफ्तर बंद करके स्क्रूज धुंध में से गुजरते हुए अपने घर पहुंच गया, जहां खामोशी और उदासी का माहौल था। पहले उसके साथ उसका दोस्त मार्ले भी रहता था, मगर उसके मरने के बाद स्क्रूज अकेला वहां रहायश पजीर था। खामोश और गमगीन होटल में खाना खाने के बाद वो अपने घर में सोने चला गया, जहां हर सिमत अंधेरा छाया हुआ था। उस घर में स्क्रूज अकेला ही रहता था। स्क्रूज ने कमरे को अंदर से बंद किया और बिस्तर पर लेटा ही था कि दरवाजे की घंटी बजी, जिसकी आवाज बहुत तेज थी। मगर ये क्या, ये तो उस तरह की आवाज है जिस तरह मार्ले अपनी जिंदगी में घर आने पर बजाता था। 7 साल बाद पहली मर्तबा उसका जहन अपने मरे हुए दोस्त मार्ले की तरफ गया। स्क्रूज उठा और दरवाजा खोलने गया, मगर ये क्या, वहां कोई और नहीं, मार्ले का चेहरा नजर आ रहा था। उदासी के माहौल और हल्की रोशनी में मार्ले मौजूद था, ना खौफनाक ना गुस्से में, मगर स्क्रूज को ऐसे मुसलसल देखे जा रहा था जैसे मार्ले उसे देखता था। उसके बाल इस तरह सीधे खड़े थे जैसे गर्म हवा उन्हें उड़ा रही हो। आंखें बहुत ज्यादा खुली हुई थीं, मगर हरकत नहीं कर रही थीं। स्क्रूज को यह चेहरा दहशतज़दा कर रहा था, मगर फिर यह चेहरा गायब हो गया। स्क्रूज खौफ महसूस कर रहा था। लाइट जलाई, हर तरफ देखा, मगर कुछ नजर ना आया तो दरवाजा बंद किया। बुलंद आवाज से कहा,
हम्बक, बकवास, झूठ।
इस दफा उसने अपने कमरे के दरवाजे को 2 ताले लगाए थे ताकि महफूज तरीके से सो सके। हल्की आग कमरे में जल रही थी। स्क्रूज उसके करीब बैठ गया। आग की जगह में मुख्तलिफ तस्वीर बनाई गई थीं। जब स्क्रूज उन्हें देख रहा था तो उसने महसूस किया कि उनकी जगह 7 साल पहले मरने वाले मार्ले का चेहरा मौजूद है। वो बोला,
हम्बक,
और कमरे में टहलने लगा। कुछ चक्कर लगाने के बाद फिर कुर्सी पर बैठ गया और नजर कमरे में लटकी हुई घंटी पर जम गई, जिसका सिरा इमारत के सबसे ऊपर जाता था, मगर काफी अरसा से इस्तेमाल नहीं की गई थी। स्क्रूज के देखते ही देखते उस घंटी ने हरकत शुरू की, मगर इतनी आहिस्ता के आवाज ना पैदा हो। मगर फिर उसकी तेज आवाज बजना शुरू हुई और फिर घर की तमाम घंटियां उसके साथ बज रही थी। आधे एक मिनट ये सब बजती रहीं। ये मिनट घंटे से ज्यादा तवील था। उनके खामोश होने पर नीचे से ऐसी आवाजें आना शुरू हुईं जैसे कोई जंजीरों में बंधा उन्हें घसीट कर ऊपर आ रहा हो। स्क्रूज ने याद किया कि अकेले घरों में भूत जंजीरों में बंधे घूमते हैं। नीचे का दरवाजा खुलने की आवाज आई और जंजीरों की आवाज उसके कमरे की तरफ आ रही थी।
हम्बक, ये सब मेरा वहम है।
मगर फिर भारी और मजबूत दरवाजे से एक अजीब चीज अंदर दाखिल हुई। कमरे के आग के शोले बुलंद हुए जिनसे आवाज आई, हाँ ये तो जैकब मार्ले का भूत है। और शोले फिर कम हो गए। वही चेहरा, वही कपड़े, वही बाल, हाँ मार्ले उसके सामने मौजूद था, मगर जंजीरों में जकड़ा हुआ, जिन में रुपए रखने का डब्बा, हिसाब किताब की किताबें और चाबियां भी मौजूद थीं। मार्ले के जिस्म के दूसरी तरफ देखा जा सकता था और कोट के पिछले बटन नजर आ रहे थे। मार्ले को वो देख रहा था और उसकी आंखों की चुभन महसूस कर रहा था। स्क्रूज ने हिम्मत की और पूछा,
तुम क्या चाहते हो?
बहुत कुछ।
तुम कौन हो?
पूछो मैं कौन था।
तुम कौन थे? अगर बैठ सकते हो तो बैठ जाओ।
और मार्ले का भूत आग के करीब कुर्सी पर बैठ गया और बोला,
क्या तुम्हें यकीन आ चुका है कि मार्ले का भूत तुम्हारे सामने मौजूद है?
नहीं, तुम मेरा वहम हो। हाजमे में खराबी हो तो ऐसे ख्यालात आते हैं।
स्क्रूज ऐसी बातें करके दरअसल अपना खौफ खत्म करना चाहता था, मगर मार्ले की आंखें उस पर जमी हुई थीं और उसके जिस्म में खौफ की कपकपी पैदा कर रही थी।
और फिर भूत ने जोरदार खौफनाक आवाज निकाली,
जंजीरें उसके साथ हिली और स्क्रूज ने डर कर अपनी कुर्सी को मजबूती से पकड़ लिया।
मुझ पर रहम करो, मुझे बताओ मेरा कसूर क्या है? रूह जमीन पर उतरकर मुझसे मिलने क्यों आ गई है?
जो जिंदगी में सफर नहीं करता, मरने के बाद उसे ये सफर करना ही पड़ता है, जिसके लिए जमीन पर आना होता है। और ये जंजीरें जो मैंने पहनी हुई हैं, खुद तैयार की हैं। अपनी जिंदगी में अपनी कोताहियों और कमजोरियों की ये जंजीरें हैं, ना दूसरों की खिदमत की, ना दूसरों से मोहब्बत की, सिर्फ दौलत से मोहब्बत की, और लोगों को उनसे कोई फायदा नहीं पहुंचाया। जिंदगी में मालूम ही नहीं हुआ कि ये जंजीरें बना रहा हूँ। क्या तुम्हें मालूम है, जब 7 साल पहले मैं मरा तो तुम्हारी भी इतनी ही बड़ी जंजीर बन चुकी थी, और इस अरसे में इस जंजीर में मजीद इजाफा हो चुका है।
स्क्रूज ने घबरा कर देखा, मगर उसे कोई जंजीर नजर नहीं आई। स्क्रूज घबरा चुका था।
जैकब मार्ले, मेरी मदद करो।
ना तो मैं तुम्हारी मदद कर सकता हूँ और ना मुझे सब कुछ बताने की इजाजत है। मेरा वक्त खत्म हो रहा है, मुझे वापस जाना है। मैं 7 साल से मुसलसल सफर के बाद, दिन रात सफर के बाद यहाँ तक पहुँचा हूँ। जिंदगी में काश मैं दुनिया और उसके परेशान हाल लोगों को देखता, मगर मैं तुम्हारी मदद करूँगा, मदद करूँगा, ताकि तुम्हारा हाल भी मेरे जैसा ना हो, ना हो। तीन भूत तुम्हारे पास आएंगे, भूत आएंगे मदद करने।
स्क्रूज ने घबरा कर कहा, बेहतर है कि वो ना ही आए।
उनके आए बगैर तुम्हारी इस्लाह मुमकिन नहीं है, मुमकिन नहीं है। फिर तुम्हारी हालत भी मेरी तरह ही रहेगी। पहला भूत उस वक्त आएगा जब 1 बजेगा, रात का 1 बजेगा। दूसरा भूत आएगा अगले दिन उसी रोज, इंतजार करना। और तीसरा अगले रोज उस वक्त जब 12 बजे की आखिरी घंटी बजेगी।
ये कहकर वो उठा, खिड़की की जानिब बढ़ा जो उसके आते हुए खुद बहुत खुल रही थी। اس نے افسوس کی آوازیں نکالنا شروع کی، بھیانک آوازیں، اور کھڑکی سے باہر چلا گیا۔ اسکروج نے کھڑکی سے باہر دیکھا تو بہت سے دوسرے بھوت وہاں زنجیروں سمیت موجود تھے۔ وہ سب ماتم کرتے، افسوس کی آوازیں نکالتے، نظروں سے اوجھل ہو گئے۔ ان بھوتوں میں سے کچھ اسکروج کے جانے پہچانے چہرے بھی تھے۔ ان کے جانے کے بعد آسمان پھر سے اپنی اصلی حالت میں خاموش نظر آیا۔ اسکروج نے کھڑکی بند کی اور دروازہ دیکھا جس میں اب بھی دو تالے لگے ہوئے تھے۔ اس نے ہمبگ کہنے کی کوشش کی مگر یہ الفاظ اس کے منہ سے نہ نکل سکے۔ وہ بستر پر گیا اور کپڑے بدلے بغیر جلدی سے سو گیا۔ اسکروج کی آنکھ کھلی تو اندھیرا اتنا زیادہ تھا کہ اسے کچھ نظر نہ آیا۔ نزدیکی گھڑی سے 6 سے 7، 7 سے 8 بجنے شروع ہوئے، پھر 12 بج گئے۔ یہ کیا میں 2 بجے بستر پر گیا تھا اور اب 12 بج رہے ہیں؟ کیا میں تمام دن سویا رہا ہوں؟ نہیں، یہ ممکن نہیں ہے۔ وہ سمجھ گیا کہ کوئی غیر معمولی چیز ہونے والی ہے۔ اس نے کھڑکی میں سے باہر جھانکا، جہاں دھند، سردی اور خاموشی تھی۔ وہ بستر پر گیا اور مارلے کے بھوت کی باتوں کو یاد کیا۔ کیا بھوت میرا وہم تھا؟ نہیں، وہ حقیقت تھی۔ پھر اسے یاد آیا کہ رات 1 بجے پہلے بھوت نے آنا ہے۔ پھر 2 اور بھوتوں نے، یہی تو مارلے کے بھوت نے کہا تھا۔ گھڑی کی آواز سنائی دی، ڈنگ ڈونگ، 1 بج گیا۔ ہاں تو 1 بج گیا، مگر کوئی بھوت ووت نہیں آیا۔ مگر پھر ایک بہت تیز روشنی چمکی اور اس کے بستر کے پردے ایک طرف ہٹ گئے، اور اسکروج کے سامنے دوسری دنیا کی مخلوق موجود تھی۔ عجیب و غریب، جسامت بچوں کی طرح کی، مگر چہرہ بڑے لوگوں کا سا۔ سفید بال بڑی عمر کا پتہ دے رہے تھے، ہاتھ لمبے اور مضبوط، لباس پھولوں سے بھرا ہوا اور ہاتھ میں ٹہنی، سر پر تاج جس سے روشنی نکل رہی تھی، اور اس روشنی سے سب کچھ صاف نظر آ رہا تھا، مگر وہ خوفزدہ کرنے والا بھوت نہیں لگتا تھا۔ کیا آپ وہ بھوت ہیں جس کے بارے میں مجھے بتایا گیا تھا؟ ہاں، میں وہی ہوں۔ آپ کون ہیں؟ میں ماضی میں بیتی ہوئی کرسمس کا بھوت ہوں۔ کھڑے ہو اسکروج اور میرے ساتھ چلو۔ بھوت نے اسکروج کے ہاتھ کو مضبوطی سے پکڑا اور کھڑکی کی طرف چلنے لگا۔
میں انسان ہوں، ٹھہرو، میں نیچے گر جاؤں گا۔
میں تمہیں ہاتھ لگاؤں گا اور پھر تمہیں کچھ بھی نہیں ہوگا۔ اور پھر دیوار سے گزرتے ہوئے وہ سفر کرنے لگے۔ میدانوں کھیتوں سے وہ گزر رہے تھے، اندھیرے کی جگہ روشنی نے لے لی تھی۔ سردیوں کا دن نظر آ رہا تھا، نیچے برف پڑی ہوئی تھی۔ اسکروج اس جگہ کو پہچان گیا۔
میرے خدایا، میں تو یہاں پیدا ہوا تھا اور بچپن یہاں ہی گزارا۔ میں اس جگہ پر آنکھیں بند کر کے سفر کر سکتا ہوں۔
اسکروج ہر ہر جگہ کو پہچان رہا تھا اور ماضی کی باتیں یاد کر رہا تھا۔ گاؤں میں مختلف لوگ خوشگوار موڈ میں نظر آئے۔ لڑکے شور مچا رہے تھے اور ایک دوسرے کو کرسمس کی مبارکباد دے رہے تھے۔ وہ اسکول میں پہنچ گئے۔ وہاں ایک لڑکا اب بھی موجود تھا جسے اس کے دوست اکیلا چھوڑ گئے تھے۔ اسکروج نے اپنے ماضی کو یاد کیا اور ماضی کی تنہائی کو یاد کر کے رونے لگا۔
غریب، کاش میں کچھ کر سکتا۔
کیا کرنا چاہتے ہو؟ بھوت نے پوچھا۔
ایک بچہ کل میرے دفتر کے دروازے کے باہر موجود تھا، مگر میں نے اس کی مدد کرنے کے بجائے اسے بھگا دیا۔ کاش میں اس کی کچھ مدد کرتا۔
آؤ تمہیں ایک دوسری کرسمس دکھاؤں۔ اسکروج اب تھوڑا بڑا ہو چکا تھا اور اکیلے پریشانی کی حالت میں گھوم رہا تھا۔ پھر ایک بچی اس کے پاس بھاگتی ہوئی آئی اور اسے پیار کرنے لگی۔
ڈیئر ڈیئر برادر، میں تمہیں لینے آئی ہوں کہ کرسمس ساتھ گزاریں اور پھر ہمیشہ ہمیشہ گھر میں ہی رہیں گے۔ اب تم کبھی بھی یہاں نہیں رہو گے۔ یہ کرسمس کتنی اچھی گزرے گی۔
بھوت نے کہا، کتنی اچھی بچی ہے، شاید یہ مر چکی ہے اور اس کے بچے بھی ہیں۔ اسکروج نے جواب دیا،
یہ میری بہن ہے اور اس کا ایک لڑکا میرا بھانجا بھی ہے۔
جس نے تمہیں کرسمس پر کھانے کے لیے دعوت دی تھی؟
ہاں۔
شام ہو رہی تھی اور وہ دونوں ایک اور گھر کے باہر پہنچے۔ اس کو پہچانتے ہو؟
پہچانتا ہوں، میں نے یہاں ہی اپنا کام کرنا سیکھا تھا۔
घर में दाखिल होने पर बहुत ऊंची कुर्सी पर एक आदमी बैठा हुआ नजर आया। स्क्रूज बोला,
आहा, जिंदाबाद जिंदाबाद जिंदाबाद, जिंदा दिल फेज़िविक यहाँ है, फिर से जिंदा।
ओल्ड फेज़िविक ने कलम रोका, घड़ी की तरफ देखा और खुशी और जिंदा दिली से एबनीज़र और डिक को आवाज दी। डिक विल्किंस और स्क्रूज आए तो फेज़िविक ने कहा कि क्रिसमस की शाम है, मजीद काम नहीं होगा, सामान को एक तरफ करके जगह बनाओ। आग जलाकर कमरे को गर्म कर दिया गया। कमरा इतना शानदार नजर आने लगा जिस कदर तसव्वुर किया जा सकता था। गाने बजाने वाला आया और मौसीकी की आवाज आने लगी। मिसेस फेज़िविक आई, हंसती हुई। उनकी तीन खूबसूरत बेटियां हंसते हुए आईं। छह लड़के आए जो उन्हें पसंद करते थे। उनके मुलाजिम और दूसरे तमाम अफराद भी आ गए। घर की मुलाजमा अपने कजन के साथ आई। 20 जोड़े वहां मौजूद थे जो खुशी से रक्स कर रहे थे और ओल्ड फेज़िविक खुश था कि सब खुश हैं। और रात हो गई तो सबको गर्म जोशी से रुखसत किया। भूत ने स्क्रूज को देखा और कहा, देखो ज्यादा पैसे तो खर्च नहीं हुए मगर सब लोग कितने खुश थे। स्क्रूज ने कहा, हर क्रिसमस को ओल्ड फेज़िविक हम सबको पार्टी देता था और इसमें खुशी महसूस करता था। स्क्रूज उदास नजर आने लगा। क्या वजह है? भूत ने पूछा।
कुछ नहीं, मैं अपने क्लर्क को याद कर रहा हूँ, मुझे उसकी मदद करनी चाहिए थी।
भूत बोला, आओ एक और जगह चलते हैं।
तहरीर और पेशकश सैयद इरफान अली। www.server555.com